This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्ते नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ झैँ आजको कार्यक्रममा पनि म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्राउन चाहन्छु। हजुर श्रोताहरू, सोमबार बेलुका 8 बजेको यो समयमा कार्यक्रम नमस्ते नेपाल मार्फत यहाँहरू समक्ष भेटघाट गर्ने प्रयास हाम्रो निरन्तर रहि नै रहेको छ। आजको साँझमा पनि क्राइस्टच आसपासमा प्लेन्स एफएम 96.9 मेगाहर्जको यो फ्रिक्वेन्सी मोडुलेसन मार्फत यहाँहरूसँग भेटघाट गर्नका लागि मिठा मिठा नेपाली गीत सङ्गीतहरू खबर जानकारीहरूको साथमा यहाँहरू समक्ष उपस्थित भइ नै सकेको छु। त्यस्तै यहाँहरू क्राइसिसभन्दा अलिकति पर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा रहेर पनि अनलाइन मार्फत plainsfm.org.nz गइसकेपछि नमस्ते नेपालको कार्यक्रममा प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ। त्यस्तै नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेजमा पनि हामीले प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू सेयर गर्दै आइरहेका छौँ। त्यहाँ मार्फत पनि देश विदेशमा छरिएर रहनुभएका नेपाली श्रोताहरू हामीसँग जोडिनु भएको छ। त्यसका लागि पनि आजको कार्यक्रममा कृतज्ञता व्यक्त गर्न चाहन्छु। तिज नजिकिँदै गरेको छ, चाडबाडको श्रृङ्खला पनि सुरु भइ नै सकेको छ। त्यस्तै न्युजिल्यान्डमा अक्टोबरमा हुने इलेक्सन निर्वाचनको पनि क्रिया प्रतिक्रियाका खबरहरू यहाँले सुनिसक्नु भएको छ, नजिकबाट नियालिरहनु भएको छ जस्तो लाग्छ। त्यस्तै अब दार्जुला टिङ्करमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको नेपालको खबर पनि हाम्रो चासोभित्र नै परिरहेको छ। विवादित रूपबाट रहेको बहुप्रतीक्षित एमसिसी परियोजनाको कार्यान्वयनको घोषणा गरिए सँगसँगै नेपाल सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी वायुसेनाको जहाज काठमाडौँमा ओर्लिएको खबरले पनि खबरभित्रको खबर बनाइसकेको छ। यसबाट पनि यहाँहरू टाढा रहनु भएको छैन जस्तो लाग्छ। श्रोता, यसरी नै आज पनि यो साँझमा विभिन्न खबर सामग्रीहरूका टिका टिप्पणीहरू अनि मिठा मिठा नेपाली गीत सङ्गीतहरू सँगसँगै आजको कार्यक्रमको यो यात्रा गर्ने जमर्को गरिरहेको छु। यहाँहरूको साथ सहयोग र सद्भाव उही हिसाबले रहिरहन्छ जस्तो लाग्छ। श्रोता, अब नेपालका केही खबरहरूलाई अब उठाउने क्रम सुरुवात गर्न चाहन्छु कार्यक्रम नमस्ते नेपालको सुरुवातमा। नेपालमा सत्ता स्वार्थका लागि संसद छलेर अध्यादेश जारी गर्ने प्रवृत्तिले बलियोसँग जडा गाडेको देखाएको छ। संसद नबसेको अवस्थामा तत्काल नगरी नहुने कुनै कामका लागि कानुनी रिक्तता पुरा गर्न संविधानले दिएको छुटलाई कार्यपालिकाले दुरुपयोग गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठेको तथ्यहरू औँल्याउन थालिएको छ। विक्रमसम्म 2047 सालदेखि 2080 सालसम्म आइपुग्दा मुलुकमा 271 अध्यादेशहरू जारी भएका रहेछन्। प्रजातान्त्रिक शासन व्यवस्थामा संसद छलेर राजपाट चलाउने यो जाल जेलमा 11 पटक त मुलुकको बजेट समेत अध्यादेश मार्फत आएको रहेछ। श्रोता, अब यी यस्तै खालको सत्ता स्वार्थसँग जुडेका विभिन्न खालका परिदृश्यहरू छन्। हामीले विभिन्न खालका कुराहरू पनि सुनिरहेका छौँ। नक्कली भुटानी शरणार्थीको प्रसङ्ग पनि सुन्यौँ, त्यस्तै सुन प्रकरणको अवस्था पनि त्यस्तै छ। त्यस्तै अब भिआइपीहरूको कुराहरू पनि नेपालमा चलि नै रहेको छ। नेपालमा साना ठुला गरेर करिब 2000 माथि भिआइपी रहेछन्। विशिष्ट भनिने यो वर्गको बोझ यति चर्को छ कि सर्वसाधारणले मन्दिरदेखि अस्पताल र सडकदेखि आकाश मार्गसम्म हैरानी खेप्नु पर्दछ। लोकतन्त्रको लज्जा भिआइपी संस्कारमाथिको यो एउटा तिक्तता पनि नेपालीहरूले महसुस गर्दै आइरहेका छन्। ट्राफिक प्रहरीले 2079 सालमा गरेको एउटा अध्ययनले नेपालका विशिष्ट व्यक्तिहरूले बिना सूचना 1259 पटक ट्राफिक नियम उल्लङ्घन गरेका रहेछन्, जबकि ट्राफिक उल्लङ्घनका घटनालाई विदेशी देशहरूमा गम्भीर घटनाको रूपबाट लिइन्छ। त्यति मात्र कहाँ हो र श्रोता, नागरिक उड्डयन प्राधिकरणको भिजुअल फ्लाइट रुल VFR सम्बन्धी नियम अनुसार पोखरा विमानस्थलबाट ग्रिनविच समय 11:38 वा भनौँ नेपाली समय 5:23 बेलुकाको समयसम्म मात्र उडान गर्न सकिन्छ। त्यो समयभन्दा पछाडि हुने सबै खालका उडानहरू गैर कानुनी मानिन्छन्। तर नागरिक उड्डयन प्राधिकरणका प्रमुख समेत पोखरामै भएका बेलामा जग्गा अधिग्रहणको 4 दशकपछि बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि प्रधानमन्त्रीसँगै गएका विशिष्ट व्यक्तिहरूका लागि भन्दै निर्धारित त्यो उल्लेखित समयभन्दा पछाडि पनि त्यस दिन 5 उडान गरिएर यसरी गम्भीर खालको त्रुटिहरू, गम्भीर खालका कानुनको उल्लङ्घन गरेर गैर कानुनी कामहरू पनि गरिएको छ विशिष्ट VIPहरूको नाममा। श्रोता, यी यस्तै खालका खबरहरू छन्। त्यस्तै अब विदेशी बसाइ, विदेशीको इन्कम वा भनौँ रेमिट्यान्स नै नेपालसँग जोडिएको एउटा महत्त्वपूर्ण पाठ हो जस्तो लाग्छ। अहिले नेपालमा विश्वका विभिन्न 144 देशमा नेपालीहरू रोजगारीका लागि रहेका छन् अहिलेको वर्तमान अवस्थामा, र वैदेशिक रोजगारी पठाउनका लागि भनेर दर्ता भएका म्यान पावर कम्पनीहरूको सङ्ख्या 935 रहेको रहेछ। श्रोता, यो प्रसङ्ग सँगसँगै आजको कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक कौशली अब यहाँहरूको लागि प्रस्तुत गर्दैछु।
भेला भएका छम्मा ज फुकाई धक, साथी सङ्गी छिमेकी एकै ठाउँमा भेट। भेला भएका छम्मा ज फुकाई धक, साथी सङ्गी छिमेकी एकै ठाउँमा भेट।
श्रोता, यो मिठो मिठो गीतपछि अब फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यस्तै मिठा मिठा गीत सङ्गीतहरू छन्, खबर प्रसङ्गहरू त रहन्छन् नै, कति खबरहरू हाम्रो चासो चियो चर्चभन्दा अलिकति पर, अलिकति ओझेलमा परेका जस्ता पनि, यी खबरहरूलाई पनि हामी दोहोऱ्याउने वा भनौँ पुनर्ताजगी गर्ने प्रयास गर्छौँ भने केही नयाँ खबरहरूप्रतिको हाम्रो चासो पनि यहाँ व्यक्त गर्ने प्रयास हाम्रो रहि नै रहेको हुन्छ। श्रोता G20 शिखर सम्मेलनको छोटो प्रसङ्ग अबको क्रममा यहाँ प्रस्तुत गर्न चाहे। दिल्लीका दर्जनौँ झुप्पड बस्तीहरू हटाइए, लाखौँ घरबार विहीन भए। खबर आउने क्रम हुँदै गर्दाखेरि दिल्लीका दर्जनौँ झुप्पडी बस्तीहरू G20 शिखर सम्मेलनका लागि हटाइएको रहेछ, त्यसबाट लाखौँ घरबार विहीन भएका खबरहरू पनि बाहिरेका छन्। श्रोता, G20 समूहको शिखर सम्मेलनका लागि प्रायः निकै अस्तव्यस्त र फोहोर रहने भारतीय राजधानी अहिले कुनै स्विस गाउँ जस्तै सफा छ, तर त्यसको घानमा सहरका झुप्पडी बस्तीमा बस्ने विपन्न श्रमिकहरू समेत परेका छन्। तथापि यो सरसफाई तथा सौन्दर्यीकरण अभियानले 2.5 करोड नगरवासी बस्ने यस महानगरपालिकाको सबै भागलाई भने छोएको छैन भनेर खबरहरूमा जनाइएको छ। विदेशी पाहुनाहरूको नजरमा सहरको गरिबी पर्न नदिन कुनै कसर छाडिएको छैन। समूहको सम्मेलनको तयारीका लागि सडक छेउ सामान बेच्ने ठेलागाडा व्यापारीदेखि माग्नेसम्म, भुसिया कुकुरदेखि बजार क्षेत्रमा रम्दै घुमिरहेका बाँदरसम्म सरकारी नजरबाट बचेका छैनन्। त्यस्तै श्रोता, सम्मेलनले G20 लिडर्स घोषणा पत्र समेत जारी गरेको छ। युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुझ्ने विषयका मतभिन्नता थप नखोतल्ने र सकेसम्म आर्थिक र जलवायु परिवर्तनको विषयमा सहमति जुटाउन G20 देशका शीर्ष नेताहरू सहमत भएको यो शिखर सम्मेलनसँग जोडिएको प्रसङ्ग र सो आयोजनाको क्रममा लुकाउन खोजिएको गरिबीसँग जोडिएको यो छोटो खबरलाई मैले यहाँ चुस्सो प्रस्तुत गरेको छु। श्रोता, अर्कोतर्फ चीनमा सरकारी कर्मचारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भइसकेपछि एप्पलको सेयर बजार मूल्यमा 6% गिरावट आएको छ। यो सँगसँगै यो गिरावट सँगसँगै एप्पलले 2 दिनमै 2 खर्ब डलर गुमाउन पुगेको पनि समाचारमा उल्लेख गरिएको छ। श्रोता, यसरी आजको कार्यक्रममा यस्तै खालका खबरहरू यहाँ मैले यहाँहरूसँग जोडि नै सकेको छु। त्यस्तै अब तीज पर्व आइ नै सकेको छ। श्रोता, यो हप्ताको विशेष दिनहरूको कुरा गर्दाखेरि आउँदो आइतबार नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले आमा भाउजू दिदीबहिनीहरूका लागि भनेर तीजको दर खाने एउटा अवसरको आयोजना गरिरहेको छ, जुन रिकाटन हाई स्कुलमा हुन लागिरहेको छ। 17 सेप्टेम्बरका दिन बेलुका 5 बजेदेखि हुने सो कार्यक्रममा तीजको विशेष विशेष स्वाद अनि परिकारहरू हामीले महसुस गर्न सक्नेछौँ वा खान पाउनेछौँ। यो यस्तै खालको अपेक्षा रहेको छ। सोसाइटीले वर्षेनी गर्ने विभिन्न खालका कार्यक्रमहरूमा व्यवस्थापनको रूपमा अलिकति चुस्त दुरुस्त बनाउनका लागि र आयोजकहरूलाई सजिलो बनाउनका लागि भनेर पनि त्यो कार्यक्रमको आयोजनाको विषयमा यहाँहरूले फेसबुकबाट जानकारी भइसकेपछि यहाँहरूलाई उपयोग पर्ने सजिलो माध्यमबाट सोसाइटीलाई आफ्नो र आफ्नो परिवारको उपस्थितिको लागि भने जानकारी गराउनुपर्ने एउटा विशेष खालको प्रावधान यसपालिदेखि सुरु गर्न लागिरहेको छ, जसबाट खाना व्यवस्थापनमा ठुलो सहयोग पुग्ने अपेक्षा राखिएको छ। त्यसैले यहाँहरूले कम्तीमा पनि 4 दिनभन्दा अगाडि नै कुनै पनि कार्यक्रमहरूमा यहाँहरूको सहभागिताको विषयलाई लिएर सोसाइटीलाई जानकारी गराइदिनु हुनका लागि यहाँहरूलाई धेरै धेरै अनुरोध गर्न चाहन्छु। अन्यथा तोकिएको सङ्ख्यामा प्राप्त हुने खानाले गर्दाखेरि पूर्व जानकारी नगराउनेहरूका लागि भने सो कार्यक्रमको दौरानमा अलि असुविधा हुनेछ, र त्यो हटाउनका लागि नै यसरी पूर्व जानकारी गराउने प्रावधान यसपालिदेखि सुरु गरिएको छ। यसलाई पनि यहाँहरूले ध्यान दिनुहुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तीजको दरको एउटा पाटो त छँदैछ, त्यो बाहेक नाचगान र रमाइलोको पाटो पनि अर्को छ। त्यसैले आउँदो आइतबार रिकार्डन हाई स्कुलमा बेलुका यहाँहरूको उपस्थितिका लागि सोसाइटीलाई जानकारी गराएर यहाँहरू आउन सक्नुहुनेछ, यसको पनि यो अनुरोध तीज कार्यक्रमको लागि यहाँ दोहोऱ्याउन चाहे। श्रोता, यो अनुरोध पछि अब यो हप्ता परेका विशेष दिनहरूको क्रम पनि यहाँ जोड्न चाहे। बिहिबार सेप्टेम्बर 14 तारिकका दिन कुशी औँसीको दिन परेको छ, जुन दिनलाई बुबाको मुख हेर्ने औँसीको रूपबाट पनि हामीले बुझ्दै आएका छौँ। वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक महत्त्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइ नै सकेको छ। वैज्ञानिक भाषामा इरागोरोस्टिक साइनोसोराइड्स भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो। आउँदो बिहिबारका दिन बिहानै नेपालमा कुशलाई घरमा भित्र्याइने परम्परा रहिआएको छ। कुशी औँसीलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ। हाम्रो जीवन सजाउन दिनरात अहोरात खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा सायद शब्दले व्याख्या गर्न सकिन्न। तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामी मध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला। जे होस्, आमा बुवा नै यस जगतका देख्न सकिने भगवान हुन्। सोदिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटि कोटि नमन गर्ने प्रयास पनि गरौँ। श्रोता, यो सँगसँगै खुसी औँसी अनि बुवाको मुख हेर्ने औँसीको सँगसँगै नेपाली साहित्यको विशेष प्रसङ्गको उत्थान गर्ने क्रममा नेपाली साहित्यसँग जोडिएको एउटा विशेष दिन पनि सोही दिन परेको छ। कुस भित्राउने चटारोका बीचमा यही दिन नेपाली साहित्य नक्षत्रका युग कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो। नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीराम आदिकवि भानुभक्त सँगसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो। मोतीरामले भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ। भानुभक्तका फुटकर कविताहरू र अन्य कृतिहरूका बारेमा मोतीरामले अध्ययन उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामी समक्ष हुने थिएनन्। भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन्। नेपाली भाषाको पहिलो मासिक पत्रिका गोर्खा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ। नेपाली साहित्य भिडमा अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्त चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायत आज पनि उपयोगी र महत्त्वपूर्ण छन्। उनका नाटकहरू शकुन्तला, प्रियदर्शिका र पद्मावतीको चर्चा बेला बेलामा अग्रज साहित्यकारहरूले अत्यन्त सम्मानका साथ गरिरहेका हुन्छन्। यी र यस्तै खालका प्रसङ्ग सँगसँगै कार्यक्रम नमस्ते नेपालमा अब फेरि एउटा मिठो गीत प्रस्तुत गर्ने बेला भएको छ। खुसी औँसी अनि बुवाको मुख हेर्ने दिनको प्रसङ्ग पनि यहाँ प्रस्तुत गरिसकेपछि अब एउटा बुवामा समर्पित एउटा मिठो गीत अब प्रस्तुत गर्दैछु।
मैले धेरै पढेँ आमाका वेदनाका कथाहरू, तर कहिले पढिन बाका अनुहारमा सल्बलाएका दुःखका वक्र रेखाहरू। धेरै पटक कविहरूले आमाकै तारिफमा कविता कोरे, आमाकै गीत सङ्गीत भरे। आमालाई धरती भन्नेहरूले बालाई कहिले आकाश भनेनन्। रत बा सधैँ ओझेल परे, बा सधैँ ओझेल परे। यतिखेर लम्पसार्छ निरस जिन्दगी बाके अघिल्तिर, थिचिएर त्रासले सधैँ घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्योल जिन्दगी। तर बा कर्कलाको पातमा टलपल पानी झैँ आँसु टिल्पिलाएका आँखामा निन्द्रा हराएपछि खुसीहरूको शिला खोज्दैछन् परेलीका डिलहरूमा।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
पारीको डिलमा चुपचाप ठिङ्ग उभिएको बुढो रुख सही
श्रोता यो तपाईँ मेरो अनि हाम्रा बुवाहरूमा समर्पित यो गीत सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको यो क्रममा फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम नमस्ते नेपालमा यी यस्तै खालका प्रसङ्गहरू हामी सुनाउँछौँ। त्यस्तै सोसाइटीका गतिविधिहरू पनि हामी कार्यक्रममा समेट्दै आइरहेका छौँ। यहाँहरूलाई थाहा भइ नै रहेको छ, आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन भइरहेको छ सोसाइटीद्वारा। त्यस्तै ब्याडमिन्टनको अभ्यासको क्रम पनि चलि नै रहेको छ। त्यस्तै महिला दिदीबहिनीहरूका लागि हरेक हप्ताको शनिबार 4:30 बजे फारनोई स्पोर्ट्स सेन्टरमा स्विमिङ वा पनि पौडीको क्लासहरू पनि भइ नै रहेको छ। कृपया यहाँहरू पनि आफूलाई उपयुक्त हुने विधामा सहभागिताको लागि सोसाइटीसँग सम्पर्क राख्ने प्रयास गर्दै गर्नुहोला। त्यस्तै श्रोता, अब चाडपर्वको क्रमहरू सुरु भइ नै सकेको छ, त्यो मैले यहाँहरूलाई उल्लेख गरि नै सकेको छु। त्यस्तै अहिले नेपालीहरूको माझमा एउटा विशेष खालको कार्यक्रम दसैँको आसपासमा हुन लागिरहेको छ। क्यान्टरबरी नेप्लिज सोसाइटी र नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा दसैँ विशेष कार्यक्रम जसलाई दसैँ धमाका 2023 नाम दिएको छ। यस कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्य कलाकार सुमन कार्कीको विशेष प्रस्तुति रहनेछ। कृपया अक्टोबर 21 तारिकमा हुने यो कार्यक्रमका लागि, बेलुका हुने यो कार्यक्रमका लागि यहाँहरूले समय छुट्याउनुहोला, त्यसका लागि पनि विशेष अनुरोध गर्न चाहन्छु। श्रोता, यो पछि अब स्थानीयहरूबाट हुन लागिरहेको एउटा खेलकुदसँग जोडिएको कार्यक्रमको छोटो प्रसङ्ग पनि यहाँ जोड्न चाहे। लाले गुराँस कपको दोस्रो संस्करण अब क्राइस्टचर्चमा हुन लागिरहेको छ सेप्टेम्बरको 22, 23 र 24 दिन। यो हुन लागिरहेको छ उल्स्टन पार्क क्रिकेट ग्राउन्डमा, जसका लागि गोर्खा क्रुसेडर क्रिकेट क्लब क्राइस्टचर्चले डाफे क्रिकेट क्लब तरङ्गासँग 3 ओडिआई खेल्नेछ र 2 टिमले 3 खेल खेल्नेछन् र एउटा ट्रफीको लागि, यो जितका लागि, यो सद्भावका लागि यो प्रतियोगिता खेल्नेछन्। कृपया यसको लागि पनि यहाँहरूले समय मिलाउने प्रयास गर्नुहोला। खेलको साथसाथमा मनोरञ्जन लिँदै स्थानीय र आगन्तुक सबैलाई उत्साह दिनको लागि, प्रोत्साहन गर्नको लागि यहाँहरू 22, 23 र 24 सेप्टेम्बरका दिन उल्स्टन पार्क क्रिकेट ग्राउन्डमा कृपया आउनुहोला, यो पनि यहाँहरूलाई अनुरोध गर्न चाहे। श्रोता, अब यो खेलकुदको जानकारी सँगसँगै विदेश गइरहेको देशको यो अहिले टिका टिप्पणीहरू धेरै नै चलिरहेको छ देशमा। अहिले विदेशी नै युवाहरू विदेश जाँदै गर्दाखेरिको अवस्थाको चिन्ताहरू व्यक्त गरेका खबरहरू आइ नै रहेका छन्। विदेशमा बसेर विदेशी नैहरूको विषयमा चिन्ता गर्नुको गर्नुसँगको तारतम्यता अलिकति मिल्ला नमिल्ला आफ्नै ठाउँमा छ, तर देश दुखिरहेको छ, देशले अप्ठ्यारो मानिरहेको बेलामा यो प्रसङ्ग उठाउनुको पनि आफ्नै खालको उद्देश्य छ जस्तो लाग्छ। श्रोता, कानमा खादा वा माला लगाएका युवा र विदाईमा तिनलाई अँगालो हालिरहेका प्रियजन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भटाङ्गिनी, विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको परिदृश्य दिनौँ जस्तो देख्न सकिन्छ। दिनौँ सरदर 2400 बढी युवा मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालिसकेपछि विमानस्थलमा सधैँ जसो घुइँचो लाग्ने गर्दछ। यसरी देश छोडिरहेका मध्ये कैयौँ युवाले सधैँका लागि विदेशमा बसोबास गर्ने योजना बनाइरहेका हुन्छन्। मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्देरी पुस्ता नै विदेश हिँड्न तमतयार देखिन्छ, जसका कारण गाउँघरमा युवा छिटो पुट्टो मात्र फेला पर्न थालेका छन् भने कलेज विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ। समाजशास्त्री डाक्टर गणेश गुरुङका अनुसार न युवा जमात देशमा भविष्य देख्छ, न आमा बाबु नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ सिङ्गो देश नै विदेश गइरहेको छ। बितेको वर्ष मात्र काम र अध्ययनका लागि करिब 9 लाख युवाले देश छोडे। एकै वर्षमा यति ठुलो सङ्ख्यामा यसअघि युवा जनशक्तिले देश छोडेको अभिलेख छैन। आर्थिक सर्वेक्षण 2079-80 अनुसार विक्रमसम्म 2079 फागुनसम्ममा 55,26,700 वैदेशिक रोजगारीमा जानका लागि औपचारिक श्रम स्वीकृति लिएका रहेछन् भने वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको सङ्ख्या पनि सानो छैन। यस हिसाबले भारत बाहेकका तेस्रो मुलुकमा रोजगारी अध्ययनका लागि औपचारिक र अनौपचारिक रूपबाट पुगेका नेपालीहरूको सङ्ख्या 50 लाख हाराहारी रहेको अनुमान गरिन्छ। पछिल्लो एक दशकमा वैदेशिक अध्ययनका लागि 3.90 अर्ब रुपियाँ विदेशिएको छ। अध्ययनका लागि जाने विद्यार्थीहरूले लैजाने राहदानी बापतको सटै सुविधा मार्फत समेत विगत 10 वर्षमा 4.53 अर्ब रुपियाँ अर्थात् करिब 4 अर्ब अमेरिकी डलर विदेशी मुद्रा लगेको देखिन्छ भने देश विदेशीको मात्र होइन यसरी विदेशी नै गर्दा नेपालको पैसा पनि विदेशी रहेको छ। यसको दूरगामी असर त राज्यले महसुस गर्नै पर्दछ। आज नभए भोलि त भोलि नभए अर्को दिन। श्रोता यो सँगसँगै भने बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ भने यति नै। आउँदो सातासम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
जल्ले ओठै म रतो लाली तिमलाई देखि सिटी ताली बजाउँछ पुरै सुन बजार बजाउँछ पुरै सुन बजार सिटी पाखाला गाई डोरी ताली तिमलाई देखि सिटी ताली बजाउँछ पुरै सुन बजार बजाउँछ पुरै सुन बजार बजाइदेऊ पाउजू कली छमाछम 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 कैले धिम कैले मादल झमाझम 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 सुन 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 मेरी काली मा फूल तिमी डाली भन्छ यो पुरै यस्न बजार भन्छ यो पुरै यस्न बजार
नमस्ते नेपाल।